ہے ایک لیڈی سیکرٹری ہے ٹائپسٹ, ابھی وہ اس کا باس اکیلا اس کے روم میں اس کو ڈکٹیٹ کرا رہا ہے. اللہ کے رسول فرماتے ہیں اگر مرد اور عورت جو نام میرا ایک روم میں تیسرا آدمی ساتھ میں تیسرا شخص ہے وہ شیطانی. اور کیا ہم دیکھتے ہیں کتنے بار ہم پیپر میں پڑھتے ہیں بھارت تو چھوڑو ہندوستان میں, کیا دوز لیڈیز دیٹ ورک ان ایٹماسفیئر ان دا انٹرنیشنل فیکٹریز دیر از پرابلم, ریپ کیسز ہے, جنا کے کیسز ہے. ابھی وہ بولیں گے میں اگر میں رپورٹ کروں گی تو میرا جاب چلے جائے گا, تو رپورٹ نہیں کرتی. تو ایسے جاب جس کے اندر غیر فائدہ عورتوں کا ہوتا ہے وہ اسلام میں حرام ہے. اسی لیے انٹرمنگلنگ از بین پرویٹڈ. لیکن مثال کے طور پہ میری بہن, دو بہن ہیں, میں تین بہن ہیں, دو بہن الحمد للہ بزنس کر رہے ہیں. ان کے فیکٹری میں جینٹ کا ورکنگ ایریا الگ ہے, لیڈی کا الگ ہے, بزنس کر رہی ہے. شی از ایم ڈی مینیجنگ ڈائریکٹر ماشاء اللہ, میں تو پھر شی ڈیز ان کلوز, شی از ان بزنس چیک پوسٹ الحمد للہ سارے شریعت کے دائرے میں جہاں پہ ماشاء اللہ لڑکے الگ کام کر رہے ہیں, آدمی الگ کام کر رہے ہیں, الحمد للہ روزی روٹی چل رہی ہے. ان کے شوہر جینٹ سیکشن سنبھالتے ہیں, وہ سنبھالتے لیڈی سیکشن. تو اسلام عورت کو نیچے نہیں کرتا, عورت کا درجہ بلند کرتا ہے. تو اسی لیے ہم عورتوں کی عزت کرتے, اسی لیے ان کا درجہ اونچا ہے. لیکن انٹرمیڈیٹ از پرائیویٹ. ہوپ دیٹ آنسرز کوسچن.
مائک نمبر 7 پر ہمارے خاص مہمانوں کی طرف ہیں, اگر کوئی اور سوال ہو تو آپ کر سکتے ہیں, پھر ہم مائک نمبر 1 پر جائیں.
میں شریش پٹوردھن ہوں. کارگل یدھ کے بعد ایک گھٹنا ابھی ہوئی ہے, جو جوان گھر لوٹا اس کی بیوی کی شادی دوسرے مرد کے ساتھ کی گئی اور اس شادی سے اس کو بچہ ہونے والا ہے, اس مہیلا کو نرنے کرنا مشکل ہو گیا ہے. تو مہیلا کے حق کے بارے میں آپ ابھی بات کی ہے, اس بارے میں اسلام کیا کہتے ہیں؟
بھائی صاحب نے اچھا سوال کیا کہ جو ہم پیپر میں پڑھ رہے تھے کارگل کا ایشو ہوا تھا, ایک خاتون تھی جس نے ایک شخص سے شادی کی, کا نام گڑیا تھا, اور وہ شخص جنگ کے میدان میں واپس آتا ہی نہیں 4 سال تک, اور یہ خاتون ایک دوسرے مرد سے شادی کرتے چپکے سے نہیں, معاشرے کے سامنے, پنچایت کے سامنے. ابھی 4 سال بعد پتا چلتا ہے کہ اس کا شوہر کا انتقال نہیں ہوا تھا, لیکن پاکستان میں اسے قید کیا گیا تھا, واپس آتا ہے. تو یہ مسئلہ ہے کہ وہ پہلے شوہر کی بیوی ہے کہ دوسرے شوہر کی بیوی ہے, مسئلہ یہ. اور ہم کئی فتوے دیکھتے ہیں ٹی وی کے اوپر, پیپر میں, اور افسوس کی بات ہے کہ جو فتوے دیے گئے وہ علم کی کمی ہونے کی وجہ سے. چاروں احمد کا قول ہے, چاروں احمد, امام ابو حنیفہ, امام شافعی, امام محمد, امام ملک, کہ اگر 4 سال تک شوہر لاپتہ ہے تو وہ خاتون اپنی قاضی کے پاس جا کے نکاح فسخ کر سکتی ہے. یہ فتویٰ ہے. ابھی اس معاملے میں اس خاتون نے زمانے کے سامنے شادی کی, یہ بات ہو سکتا ہے کہ نکاح فسخ قاضی کے سامنے نہیں کی, اگر قاضی ہوتا تو نکاح فسخ کر دیتا تھا. تو علم کی کمی کی وجہ سے معاشرے سے کہہ دیا لیکن قاضی کے پاس نہیں گیا, تو غلطی اس کی یہ تھی کہ اس نے قاضی کے پاس جا کے نکاح فسخ نہیں کیا. اگر قاضی کے پاس کرتا ہے تو نکاح فسخ ہو جاتا ہے. لوگ فتوے تھے کہ پہلے شوہر کے موجودگی میں دوسری شادی کرنا حرام ہے اور وہ گناہ ہے, علم کی کمزوری کی وجہ سے. افسوس کی بات ہے, کئی علماء تقریر کیے, نہ یہ لا بورڈ نہ وہ شریعتن, علم کی کمزوری ہے, علم کی کمی ہے. اور یہ مسئلہ کوئی بھی مذہب میں آ سکتا ہے, صرف اسلام میں نہیں. تو ہندو مذہب میں آتا کیا بولیں گے؟ آپ سمجھے مر گیا شوہر, دوسری شادی کر لیا, ابھی کیا کریں گے؟ آپ کے میں آ سکتا ہے. لیکن اسلام میں اس کی اجازت ہے کہ اگر شوہر لاپتہ ہے 3 سال 4 سال سے زیادہ, ہاں اگر خبر ہے تو قید میں تو نہیں کر سکتے, لیکن اگر پتا نہیں ہے, خصوصاً جنگ کے میدان میں پہلے بھی ہو چکا ہے, پہلے زمانے میں ہو چکا ہے, پتا نہیں ہے اور کوئی اس کے بارے میں اطلاع نہیں ہے, تو وہ نکاح فسخ ہو سکتا ہے. تو پلنا نکاح اس میں غلطی, یہ معاملات میں یہ غلطی ہوئی تھی کہ گڑیا نے جا کے نکاح فسخ شریعتاً نہیں کہا تھا, لیکن اگر کرتی تھی تو کوئی بھی دے دیتا تھا, اس نے معاشرے سے چپکی لگا دی نہیں کی. تو یہ کہنا کہ دوسرا شادی زنا ہے, میرے حساب سے غلط ہے. اس کی غلطی یہ تھی کہ شریعت نکاح فسخ نہیں کی, لیکن حالانکہ سب کو سمجھے مر گیا تھا, وہ شوہر کے والدین بھی سمجھے مر گیا تھا, تو اس میں کوئی دھورا نہیں تھی. تو یہ اس کو میڈیا نے اچھالا, और ये मीडिया की आदत है ऐसे चीज लेके उछालना, लेकिन हमें ये पता नहीं कि मीडिया को किस तरीके से जवाब देना, तो वो हमारी कमजोरी की वजह से मीडिया ऐसे पहलू को लेकर उठाती है और इस्लाम को बदनाम करती है। तो इसमें इस्लामी की बदनाम, इस्लाम में इसका प्रोविजन है, बाकी मजहब में नहीं है, इस्लाम में अल्हम्दुलिल्लाह। तो इस्लामी शरीयत में अगर गुड़िया जाके निकाह फस करती थी तो चारों स्कूल ऑफ थॉट हनफी शाफी हम्बली मलिकी या तलके अहले हदीस कोई भी हो, ये मानते हैं कि ये इजाजत है निकाह फस करने की। तो जहालत की वजह से अगर ये चीज उसने नहीं की, मेरे हिसाब से इसको नजरअंदाज करना चाहिए। और उसका दूसरा शोर मेरे हिसाब से सही शोहर है, पहले शोहर का निकाह फस हो जाता है, अंदर दूसरा शोर तलाक देता है और ये पहले शोर से शादी करती तो अलग बात है, लेकिन वरना दूसरे शोर का हक होता है क्योंकि चार साल के बाद ये शादी हुआ। होम ग्राम से कृष्ण
आइए, हम अभी माइक नंबर वन पहले माइक नंबर एक पर आते हैं, कॉल कीजिए।
अस्सलाम वालेकुम, मेरा नाम अल्ताफ शेख है। मेरा सवाल ये है कि इस्लाम के हिसाब से लड़कियों को लव मैरिज करने की इजाजत है, और मेरा दूसरा सवाल ये है कि जो लड़कियां नहीं, एक मिनट मेरा सवाल
मतलब एक मिनट की वक्त नहीं मैं बस मस्ती की लत, एक सवाल पूछिए, दूसरा सवाल लाइन के पीछे जाइए, लाइन के पीछे जाइए, वक्त तो इंशाल्लाह मैं जवाब दूंगा। भाई साहब का सवाल था कि इस्लाम में शादी के पहले लव करने की इजाजत है या नहीं। मैं इसे कहता LBW लव बिफोर वेडिंग, LBW लाइक बिफोर विकेट, नहीं क्रिकेट की बात नहीं कर रहा हूँ मैं, लव बिफोर वेडिंग की बात करता हूँ। कैसी इजाजत है इस्लाम में जो नथिंग लाइक लव बिफोर वेडिंग, इस्लाम में इश्क करना शादी के पहले इजाजत नहीं है। और एक कहावत है, इट इज बेटर टू लव द गर्ल यू मैरी रादर देन मैरी द गर्ल यू लव, इट इज बेटर टू लव द गर्ल यू मैरी। जो लड़की से शादी करो उससे मोहब्बत करो बेहतर है बनिस्बत जिस लड़की से मोहब्बत करते उससे शादी करो। अगर लैला मजनू की शादी होती थी तो शायद दूसरा गुजर करके घर के हालात की वजह से क्या होता अल्लाह आलम। तो जहां तक के हालात है, एक खातून और एक मर्द को, एक लड़की और लड़के को अपना जोड़ी चुनने की इजाजत है। हालांकि अल्लाह के रसूल ने कहा, एक साहब आते बोले मेरे कल शादी है, तो उन्होंने कहा कि आप लड़की को देखा वरना इस जाके देखो, तो लड़की को देखना सुन्नत है। तो लड़की को अपना शोहर चुनने की पूरी इजाजत है, लड़के को अपनी बीवी चुनने की इजाजत है, चुन सकते हैं लेकिन शरीयत के दायरे में, शादी के पहले बात भी कर सकते हैं आधा घंटा एक घंटा दो घंटा नो प्रॉब्लम, लेकिन जब लड़का लड़की बात कर रहे उसके साथ में एक महरम होना जरूरी है। लड़की का भाव होना चाहिए या लड़की की वालदा होना चाहिए या लड़के का वालिद होना चाहिए या वालदा होना चाहिए, क्योंकि अगर कोई महरम है तो उलट पुलट सवाल जवाब तो नहीं करूंगा, बराबर दायरे में रहिए। नहीं, लेकिन लड़की के साथ पिक्चर देखना जाना चाहता हूँ और आखिरी सीट में बैठना चाहता हूँ, ये इजाजत नहीं है। अगर आपको अगर कोई आपको इल्म मिला, हाँ एक लड़की है ये कॉलेज में बहुत परिग्रह है, ठीक है आप उसको पैगाम पहुंचाओ सही तरीके से। अल्लाह के रसूल ने कहा कि शादी करने के लिए इंसान अपने जोड़े में चार चीज देखता है, नंबर एक ब्यूटी, कितना ब्यूटीफुल है, कितनी खूबसूरत है, क्या खूबसूरत है इन समय, नंबर दो वेल्थ, कितना पैसा है, नंबर तीन नोबिलिटी, कौन से खानदान से आता है, नंबर चार वर्च्यू, मतलब अच्छे अमाल, और सबसे बेहतरीन है वर्च्यू तकवा अच्छे अमाल। अफसोस की बात है ज्यादा लोग ब्यूटी एंड वेल्थ बैंक बैलेंस देखते हैं, ब्यूटी देखते हैं, देखना चाहिए तकवा। तो अगर आपको पता है कि एक लड़की है जो अच्छे तकवे मुत्तकी है और आप उसको पैगाम पहुंचाना चाहते हैं, तो कई चैनल से आप अपने वालदेन से करो, अपने रिश्तेदार से करो, उनके रिश्तेदार से मिले, आप बैठ के बात करो, एक बार मिलो, दो बार मिलो, तीन बार मिलो, मिलने की मुमानियत नहीं है, पूछो भाई क्या करना चाहते हैं, सब पूछ सकते, लेकिन इस्लाम के दायरे में। आप यह बोलेंगे वो अपने हिसाब में रहेंगे, नकाब करना फर्ज नहीं है, फिर आप बोलेंगे नहीं मैं चाहता हूँ कि मैं आपको अलग पोस्ट में लोगों को दे सकता है, ये इजाजत नहीं है। आप बात कर सकते एक घंटा दो घंटा पूछिए उसके बारे में, इल्मी बात के बारे में, नो प्रॉब्लम बात कर सकते, लेकिन साथ में महरम होना चाहिए, कौन ना कौन दूसरा आदमी अकेले में नहीं मिल सकते आप। तो इसके दरमियान अगर आपको पता चले कि एक खातून है जो मुस्तकी है या एक जन जाने के एक इंसान है मुस्तकी है और उनसे शादी करना चाहते हैं, तो सही तरीके से बिल्कुल कर सकते, ये इजाजत है। लेकिन घूमना फिरना اور غیر اسلام میں کام کرنا یہ حرام ہے؟ امید ہے کہ جواب.
مائک نمبر دو کال کریں.
السلام علیکم. مائی نیم از مہیم شیخ. آئی ایم ورکنگ وتھ جرمن ایجنسی ایز این الیکٹرانک انجینئر. اللہ تعالیٰ ان فریز ان قرآن چیپٹر نمبر 2 ورس نمبر 230 A man who pronounces divorce 3 times to his wife, she is not lawful for him for a waiting period, and after it expires, and if they desire to remarry again, they cannot remarry unless and until she marries to second husband, and he subsequently divorced her on his own free will. My question is, what if he does not divorce her on his own free will?
میں صاحب نے سوال کیا جس کا جواب میں آلریڈی پہلے جواب دے چکا ہے. میں صاحب کا سوال ہے کہ پھر بقرہ میں قرآن نمبر 2 آیت نمبر 230 کے آئے تھے کہ طلاق مرتان میں 3 دفعہ طلاق دے سکتے تھے, اسے 3 طلاق دینے کے بعد آپ وہی بیوی سے آپ وہی عورت سے شادی نہیں کیے, جب تک وہ دوسرے شوہر سے شادی نہ کیے وہ طلاق نہیں دے. بھائی صاحب کا سوال ہے اگر وہ طلاق نہیں دے گا تو طلاق نہیں دوں گا تو واپس شادی مت کرنا, پلاننگ کرنا حرام ہی ہے. میں پہلے جواب میں کہہ چکا اگر آپ پلاننگ کریں گے کیا کریں گے, اب ایک شخص کو ڈھونڈتا ہوں آپ شادی کرو, شادی کے ایک رات کے بعد آپ طلاق دے, حرام ہے, یہ بنا ہے. پلاننگ کرنا غلط ہے. تو اب یہ پوچھتے کہ طلاق نہیں دے تو میں نے کہا طلاق کی پلاننگ کرے. اگر آپ طلاق کی پلاننگ کرے کہ اب ایک رات کے بعد طلاق دینا, ایک ہفتے کے بعد طلاق دینا, یہ حرام ہے, یہ بنا ہے. قرآن میں یہ لکھا گیا ہے کہ یہ شادی بیاہ بوڑھا بوڑھی کا کھیل نہیں, کہا شادی کرو طلاق دو, شادی دو طلاق دے, بوڑھا بوڑھی کا کھیل ہے کیا؟ میری والدہ کہتی تھی آپ مارکیٹ میں جائیں گے تو دال آٹے کا بھاؤ معلوم پڑے گا. دال آٹے کا پیسہ میں سمجھا, دال آٹے کا مطلب کیا؟ دال آٹے کا مطلب میری گوڑ دا مارکیٹ میں کم, مطلب آپ ابھی سمجھتے ہیں کہ بوڑھا بوڑھی کا کھیل ہے, آپ دوسرے سے شادی کرو پھر پتا چلے گا. پھر اگر آپ کو سمجھ میں آ رہے میں میرے پہلے شور سے اتنی کرکٹ کرتی تھی کہ وہ مجھے روز صرف 6 گھنٹے دیتا ہے, نیا شور 2 گھنٹے دے رہا ہے, آپ سمجھے, آپ سوچیں گے میری بیوی ایسی ہے, بعد میں معلوم پڑتا ہے مارکیٹ کا ویلیو کہ میری پہلی بیوی الحمد للہ 100 گنا اچھی ہے. تو جب بھی آپ کو پتا چلا عام طور پہ اگر وہ شوہر نے طلاق دیا تو آپ اپنے پہلے شوہر سے شادی کر سکتی ہے, اس کو 3 طلاق, لیکن ایک طلاق ہوا تو دوسری شادی کرنے کی ضرورت نہیں, اجازت ہے. پرابلم کب آتا ہے؟ جب آپ طلاق صحیح طریقے سے دیتے ہیں. اگر صحیح طریقے سے طلاق دیں گے 3 مہینے کا پیریڈ رہے گا اور آپ طلاق دیں گے تو پھر سے شادی کر سکتے ہیں, طلاق کرنے کی ضرورت نہیں. آپ سمجھ رہے ہیں کہ نہیں؟ علم کی کمی ہونے کی وجہ سے یہ معاشرے میں یہ حالت ہے. خوب ڈان فور کرتے ہیں.
ابھی ہم خواتین کی طرف چلتے ہیں. مائک نمبر 3 سوال کریں.
نمستے, میرا نام سچیتا کلکرنی ہے. میرا نام سچیتا کلکرنی ہے, میں الیکٹرانکس انجینئر ہوں. ابھی آپ کے اسپیچ میں آپ نے کہا کہ مسلم لڑکیوں کو بھی میڈیکل پروفیشن میں جانا چاہیے, ڈاکٹر بننا چاہیے, اور ابھی آپ کہہ رہے ہیں کہ کوئیڈ کالجز میں نہیں جانا چاہیے. ازنٹ دس کانٹراڈکٹری؟
بہن جی نے اچھا سوال کیا کہ سوال ہے کہ خواتین کو ڈاکٹر بننا چاہیے اور اسی ٹائم میں کہنا کوئٹ میں جانا چاہیے. بہن جی کو شاید پتا نہیں کہ ہندوستان میں کئی میڈیکل کالج تو صرف خواتین کے لیے, دلی میں بھی ہے, بہت ہے, ان کو علم نہیں ہے. اور دنیا میں کئی میڈیکل کالجز ہے جو صرف خواتین کے لیے بھی ہے, سعودی عربیہ میں ہے, بہت سے ممالک میں ہے, ہندوستان میں کم ہے لیکن ہندوستان میں بھی ہے. افسوس کی بات ہے کہ بمبئی میں نہیں ہے, پونا میں نہیں. ان شاء اللہ انعامدار صاحب سے درخواست کروں گا کہ شروع کرے ان شاء اللہ. یہ کہہ رہا ہوں کہ میں کہتا ہوں کہ یہ میں نے کبھی یہ تقریر میں نے کہا کوئٹ کالج میں جانا حرام ہے, میں نے یہ کہا تقریر میں کوئٹ کالج میں ایسی چیزیں ہوتی ہے. کوئٹ اور سروے ہو چکا ہے بہن جی, اگر آپ یورپ کے سٹیٹسٹکس پڑھیں گے, بی بی سی پہ ایک رپورٹ تھا کہ جس میں رپورٹ میں کہا گیا کہ دیر واز اے سروے ڈن بٹوین دا ریزلٹ واز اوبٹین بٹوین اے کوئٹ اسکول اینڈ اے سنگل سیکس اسکول. ایک اسکول جس میں ایک ہی جنس کے لوگ ہیں, صرف لڑکے یا صرف لڑکی ہے, اس کا سروے نہیں کیا, اور کوئٹ اسکول میں. اس میں یہ پتا چلا کہ بچے زیادہ وقت یہ گزار رہے تھے کس طریقے سے لڑکے لوگ لڑکی کے سامنے ہیرو بن سکے, اس میں زیادہ وقت گزار رہے تھے, اور ریزلٹ آف اے سنگل سیکس اسکول واز فار سپیریئر. result of a single sex school, to sirf khususan ladkiyon ke liye ya khususan ladke logon ke liye aur behtar hai. To UK mein ye sochte the ki single sex school aur shuru karna chahiye. Isi tarike se ye report hai, this is statistics. और आप देखेंगे कि मुंबई के अंदर या दूसरे जगह पे तो क्वीन मेरी है सिर्फ लड़कियों के लिए, उनका रिजल्ट ज्यादा अच्छा है. आप समझे? तो इसी तरीके से, लेकिन ये कहना कि कोई स्कूल में जाना हराम ये नहीं कहा. हाँ, अगर ऑप्शन है तो सिंगल सेक्स में डालो. दूसरा चीज, अगर आप डॉक्टर बनाना चाहते हैं तो कोई स्कूल में जब खातिन बड़ी हो जाती है वो अपना हिजाब करते हुए कोई कॉलेज में पढ़ सकती है. हम मैं नया हॉस्पिटल से फारिग हूँ, नया हॉस्पिटल एक मेडिकल कॉलेज है मुंबई में, और वहाँ अलहमदुल्ला एक मुस्लिमा थी, एक खातून थी, तो पूरे हिसाब में थी नकाब के साथ. बाकी मुस्लिमा थी जो आम माशरे के हिसाब से वह मॉडर्न थी, मुस्लिमा थी लेकिन मॉडर्न थी. एक मुस्लिमा खातून थी जो माशा अल्लाह नकाब के साथ थी. तो हमें अफसोस है कि हमें इंफ्योरिटी कॉम्प्लेक्स होता है. हिजाब रेजेस द रिस्पेक्ट. हिजाब अपलिफ्ट द वुमन, डज नॉट डिग्रेड हर. हिजाब डज नॉट डिग्रेड. तो कोविड स्कूल में अगर डॉक्टर बनने के लिए अगर सिर्फ खुसूसन खातून के लिए, खवातीन के लिए मेडिकल कॉलेज नहीं है, तो आप कोविड कॉलेज में जा सकते हैं. लेकिन सिर्फ खवातीन के लिए, मर्द के लिए भी उसे अपने हिजाब पे पाबंदी करना चाहिए. यह ध्यान रखना चाहिए कि हिजाब अपनी इज्जत को महफूज रखे और हिजाब के दायरे में रहे. अल्हम्दुलिल्लाह आप जानते होंगे कि सबसे फ्री एटमोसफियर, सबसे भटका हुआ एटमोसफियर वो मेडिकल कॉलेज का है, और मैं उस कॉलेज में पढ़ चुका हूँ. एकदम फ्री, लड़के लड़के एकदम फ्री है. तो उस माहौल में सही तरीके से रहना डिफिकल्ट है, मुश्किल है. अगर आप समझते आप नहीं रह सकते डॉक्टर मत बनिए, डॉक्टर बनना फर्ज नहीं है. अगर रह सकते तो ठीक है, रह सकते हैं, इम्पॉसिबल नहीं है लेकिन मुश्किल है. तो इस माहौल में हिजाब मेंटेन करते हुए अल्हम्दुलिल्लाह आप डॉक्टर बन सकते हैं और इंशाल्लाह कौम की खिदमत कर सकते हैं. क्वेश्चन
आइए स्टैंड पर, जो माइक है माइक नंबर 5, सवाल करें.
गुड इवनिंग, माय नेम इज पवन. मैं आपसे ये पूछना चाहता हूँ कि आप जो कह रहे हैं कि अलग अलग जो स्कूल होने चाहिए, जो कुछ भी है काम पे अलग अलग जगह होने चाहिए, आप एग्जैक्टली क्या कहना चाहते हैं इससे? क्या फर्क
पड़ा? सवाल जरा फिर से दोहरा सकेंगे? आपका नाम, आपका पेशा और आपका सवाल जरा आप जोर से कहेंगे.
मेरा नाम पवन, धीरे से कहेंगे. पवन छेत्री है मेरा नाम.
जी हाँ,
ठीक है. मैं काम कर रहा हूँ अभी कॉल सेंटर में.
जी,
आपसे ये पूछना चाहता हूँ कि ये जो आप दो अलग अलग कैटेगरी जो डिवाइड कर रहे हैं, अलग अलग जो रहना चाहिए आप कह रहे हैं, इससे क्या फर्क पड़ेगा? क्या आप क्या सोचते हैं कि अलग अलग स्कूल में पढ़ने से, एज अ डॉक्टर, आप एक डॉक्टर हो, तो इससे क्या फर्क पड़ता है? ये इससे और ज्यादा आपको ये नहीं लगता सेक्सुअलिटी में और ज्यादा फर्क आता है? द थिंकिंग वो अलग और ज्यादा होती है उसमें.
मैं सर, मेरा सवाल पूछा है ये, आप करना क्या चाहते हैं? औरत और मर्द को अलग क्यों रखना चाहते हैं? सेक्सुअलिटी बढ़ेंगी क्या नहीं? भाई साहब, मैंने अभी स्टैटिस्टिक्स पेश किया आपको, क्या कोविड स्कूल में क्या होता है कोविड. अगर आप चाहते हैं कि आपकी बहन जिना करे तो आपकी मर्जी, मैं नहीं चाहता हूँ. मैं नहीं चाहता हूँ कि मेरी बीवी, मेरी वालदा, मेरी बहन जिना करे. आप चाहते हैं, और जहाँ तक सेक्सुअलिटी की बात आती है, आज की स्टैटिस्टिक्स ये कहती है कि अमेरिका के अंदर ऑन एवरेज एक शख्स 8 सेक्सुअल पार्टनर बिफोर ही सेटल डाउन विद वन, 8 लोगों से जिना करता है कम अज कम ऑन एवरेज. कम अज कम ऑन एवरेज एक शख्स अमेरिका में, एक खातून या एक मर्द ऑन एवरेज आमतौर पे 8 सेक्सुअल पार्टनर, मतलब 8 लोगों से जिना करता है शादी करने के पहले. शादी करने के बाद कितने लोग से करता है साइड में लिखाने था. शादी करने से पहले 8 लोग थे, कोई करता है मैं 2 से, कौन करता है मैं 3 से, कोई 10 से, कोई 20 से. आप कहते हैं कि अलग रहने से क्या करना चाहते हैं? और स्टैटिस्टिक ये कहती है कि जो शख्स शादी के पहले जिना नहीं करता, शादी के पहले डज नॉट हैव सेक्सुअल पार्टनर्स, ही एंजॉय द सेक्सुअल लाइफ द बेस्ट. यानी जो शख्स शादी के पहले बिना नहीं करता और उड़ियान में गिरी लड़कियों को लेकर नहीं घूमता, वो अपनी शादी की जिंदगी सबसे बेहतरीन तरीके से गुजारता है. ही एंजॉय द सेक्सुअल लाइफ द बेस्ट. आप अगर 10 लड़कियों को टेस्ट करेंगे तो कंपेयर तो करेंगे ना अपने बीवी के साथ, तो टेस्ट ही नहीं करेंगे तो आपकी बीवी आपके लिए बेस्ट है. ये साइकोलॉजी है. भाई साहब, मैं मेडिकल डॉक्टर हूँ, आप जब 10 लोग को चखेंगे तो आप कंपेयर करेंगे ना, जब चखेंगे नहीं तो आपकी बीवी आपके लिए बेस्ट है। अल्लाह ताला कहते हैं कि मर्द और औरत के बीच में हमने दिल में मोहब्बत पैदा की, तो आपकी बीवी बेस्ट, भले शी मे नॉट बी अ ब्यूटी क्वीन, आपके लिए बेस्ट है। आप जो कहते हैं क्या ये अल्लाह रख के क्या करना चाहते हैं, ये जो वेस्टर्न कल्चर है भाई साहब, ये वेस्टर्न कल्चर हमको भड़का रहा है। वो आर्ट और कल्चर के आड़ में कह रहा है कि हम वुमेन को ऊंचा कर रहे हैं, हम वुमेन को काम दे रहे। और आप देखेंगे कि वुमेन वर्क मोर इन अमेरिका देन मेन, और आप देखेंगे एडवर्टीजमेंट होती ना मोटरसाइकिल की, एडवर्टीजमेंट में आप देखेंगे खातून को साइकिल, ये कौन चलाता है, लड़की चलाते हैं लड़का चलाती है मोटरसाइकिल, कौन चलाता है, कौन चलाता है मोटरसाइकिल ज्यादा? यहाँ पुणे में मैं जानता हूँ कि लड़कियां भी चलाती है, काफी चलाती है माशाल्लाह। लेकिन आमतौर दुनिया से बॉम्बे में हो या अब्रॉड हो आदमी ज्यादा चलाते हैं, लेकिन आप एड में देखेंगे लड़की को कहा ज्यादा कौन चलाते, लड़कियां लड़की आदमी या औरत। और आप देखेंगे ये प्रोडक्ट बेचने के लिए औरतें के जिस्म का इस्तेमाल किया जाता है, और एक फेमस एडवर्टीजमेंट जिससे शख्स मुझे कहा था, एक फेमस बहुत पॉपुलर एडवर्टीजमेंट है तो बीएमडब्ल्यू की, आप बीएमडब्ल्यू कार को जानते हैं, यू नो यंगस्टर्स के लिए मर्सिडीज कार का एक औदा है, स्टेटस है, लेकिन नौजवानों में बीएमडब्ल्यू मर्सिडीज की टक्कर में फास्ट कार है, तो नौजवानों के लिए बीएमडब्ल्यू। एक बीएमडब्ल्यू की मशहूर एड है जिसके गाड़ी के पीछे एक खातून खड़ी है बिकिनी में, बिकिनी जानते ना, उस पर लिखा हुआ टेस्ट ड्राइव हर नाउ हू द गर्ल ऑफ द कार। एडवर्टाइजमेंट में कहा गया आओ इसको चखो, किसको, लड़की को या गाड़ी को। एक लड़की बिकिनी में खड़ी हुई है, जिसम ज्यादा दिख रहा है, और कहते अपलिफ्टमेंट ऑफ वुमेन, इट इज अपलिफ्टमेंट, इट इज डिग्रेडेशन, इट इज एक्सप्लॉइटेशन ऑफ अ बॉडी। आप जो कहते हैं कि ये क्यों सेग्रीगेशन है, हम हमारे औरतों को इज्जत देना चाहते हो, शायद आप ये भी नहीं जानते कि आपकी किताबों में, मेरे हिसाब से आप हिंदू है, आपकी किताब अगर आप पढ़ेंगे, आपकी किताब ऋग्वेद बुक नंबर 10 हिम नंबर 85 वर्स नंबर 33 उसमें जिक्र किया गया है कि खातून को अपना सिर ढकना चाहिए। आप अगर रामायण पढ़ेंगे महाभूति वर्ष नंबर 2 पेज नंबर 71 में रामायण जब परशुराम को देखते राम आश्रीन राम जब परशुराम को देखते हैं वो अपनी बीवी सीता से कहते हैं कि आपके बड़े आए हैं आप अपनी नजर नीचे करो और सर को ढाको। अफसोस की बात है हम हमारी किताब ना पढ़ते, तो आपके किताबों के अंदर भी हिजाब है, बाइबल में भी हिजाब है, रामायण में भी हिजाब है, आपके वेदा में भी हिजाब है, अफसोस की बात है पढ़ते किधर। तो ये अल्लाह सुबहाना व तआला का निजाम है, खुदा का निजाम है कि हमें औरतों की इज्जत करना चाहिए। इज्जत का मतलब ये नहीं क्या भाई शोल्डर टू शोल्डर चले, गले में गले हाथ डाल के चले और कहेंगे का मॉडर्न है, ये मॉडर्न है डिग्रेडेशन है। यू नो टुडे अमेरिका गोइंग टू द डॉग्स। आज आप देखेंगे, आप पहली तारीख गवाह है बेबिलोनिया हिस्ट्री में, हिस्ट्री ऑफ ग्रीक, हिस्ट्री ऑफ इजिप्ट, वुमेन विल यूज परफेक्शन प्रेशर। आज क्या हो रहा है अमेरिका में, वही हो रहा है वुमेन लिबरलाइजेशन के नाम में, आर्ट और कल्चर की आड़ के अंदर खवातीन को बेच रहे हैं, तन को बेच रहे, मन को बेच रहे, बदन को भी बेच रहे। अफसोस की बात है हम नहीं चाहते हम हमारे खवातीन को, हमारे बहन को, हमारे बेटियों को, हमारे वालदा को बेचना नहीं चाहते, हम उनकी इज्जत करते, इसीलिए उनकी औदा ऊंचा है, इक्वल बट सेपरेट फैसिलिटी। होप दैट आंसर्स द क्वेश्चन।
माइक नंबर 6 सवाल करें।
अस्सलाम वालेकुम रहमतुल्लाह, मेरा नाम सैयद फितुल हसन है, मैं मेडिकल स्टूडेंट हूँ ये आजमगंज से। मेरा सवाल यह है कि अगर कोई बेटा शदीद नाफरमानी की करने के बाद और उसको अपना बाप अपनी जायदाद से बेदखल कर रहा है,
मैं सर सवाल जरा जोर से पूछेंगे,
अगर कोई बाप ये दावा करता है कि मेरा बेटा शदीद नाफरमानी कर रहा है और मैं इसको नाफरमानी कर रहा है और मैं इसको बेदखल कर रहा हूँ अपनी दौलत से, क्या यही कानून लागू होता है लड़की के लिए भी, अगर वो नाफरमान हो तो क्या उसको बाप बेदखल कर सकता है अपनी दौलत से?
भाई का आपका सवाल है, अगर कोई बेटा अपने वालिद की नाफरमानी कर रहा है वो अपने जायदाद से उसे दखल कर सकता है, दखल मतलब کیا یہ لڑکی قصاص کر سکتا ہے؟ اللہ تعالیٰ کہتے ہیں قرآن مجید میں سورہ نساء میں قرآن نمبر 4 آیت نمبر 11 اور 12 میں کہ جہاں تک کہ جائیداد کی تقسیم کی حالت ہے آپ کے بیٹے کو اپنی بیٹیوں سے دگنا حصہ دو. دا شیئر آلریڈی فکس. چاہے آپ کا بیٹا شرابی ہے چاہے بدماش ہے اس کا حصہ اس کو ملے گا. آپ کو کوئی حق نہیں اس کو جائیداد کے بعد کرنے کی کوئی حق نہیں, چاہے وہ لڑکی ہے لڑکا ہو دونوں کو اپنا حصہ ملے گا. جو حصہ اللہ نے مقرر کیا ہے قرآن مجید میں وہ اسے ملے گا. آپ اس کو کچھ سے محروم نہیں رکھ سکتے کیونکہ اللہ تعالیٰ کا یہ آیت ہے کہ اللہ تعالیٰ نے یہ حصے وہ اس کو گناہ اس کے ملے گا. اگر وہ نافرمانی کر رہا ہے گناہ کر رہا ہے اس کی سزا ملے گی آخرت میں. لیکن میں یہ نہیں کہہ سکتا میرا بیٹا شرابی ہے تو میں اس کو جائیداد کم دوں گا نہیں دوں گا. جو مقرر کیا گیا اتنا حصہ اس کو ملنا ہی چاہیے شریعتاً. اگر وہ چاہتا ہے تو اگر اسلامک ملک ہے تو اس کے وصیت کے اوپر عمل کیا ہی نہیں جائے گا. اگر اسلامک ملک نہیں ہے تو شاید حکومت عمل کرے, لیکن اسلامک ملک ہوئے گا اور اسلامک شریعت ہے تو اس کے اوپر عمل نہیں کیا جائے گا. وہ بیٹی اور بیٹا کا جو حق ہے وہ اسے ملے گا.
اور جاری رکھے ہاں جی. تیسرا راؤنڈ ہم شروع کرتے ہیں, پھر ہم بائک نمبر 1 پر آتے ہیں. سوال کریں آپ تھوڑا رک لیں, مائک نمبر 7 آپ کا سوال کریں.
السلام علیکم, میرا نام حاجی محمد فردوس ہے اور میرے علم کے مطابق ڈائیورس کے بعد اسلام میں مینٹیننس نہیں دیا جاتا ہے عورت کو. تو اگر مرد ایسی صورت میں ایسی عمر میں عورت کو طلاق دیتا ہے 60 یا 70 کی عمر میں جب وہ کچھ نہیں کر سکتی اور اس کا بیٹا شوہر یا بھائی کچھ نہ کوئی نہ ہو تو اس صورت میں عورت کیا کرے؟
میں نے سوال پوچھا کہ ڈائیورس سے متعلق, ڈائیورس کے بعد مینٹیننس دینا جائز نہیں اسلام میں, کوئی فرض نہیں ہے. اور اگر 60 سال کی عمر میں کوئی خاتون کو ڈائیورس دیتا ہے اور اس کا بیٹا نہیں ہے تو کیا ہونا چاہیے یا بیٹا اس کا ساتھ نہیں دے رہا ہے؟ اسلام میں جب ڈیوورس ہونے کے بعد ڈیوورس کے شادی کرنے کے وقت مہر فرض ہے, لیکن ڈیوورس کے وقت جو عدہ کا پیریڈ ہے اس کا خرچہ اٹھانا چاہیے عدہ کے بعد میں. اگر مان لو کہ اسلام میں یہ ہے ہو کہ مرد مہر بھی دے عدہ کا خرچہ بھی اٹھائے اور اس کے بعد ڈیوورس کے بعد بھی خرچہ اٹھائے تو لوگ مجھے پوچھیں گے کہ یہ مرد کے خلاف ناانصافی ہے. کیونکہ جب خاتون کا طلاق ہوتا ہے وہ خاتون نہیں شادی کر سکتی ہے. آپ کا جو سوال تعلق تھا 60 سال کی عمر میں, لیکن اگر خاتون جوان ہے 20 سال 25 سال 30 سال 40 سال اگر ڈیوورس کے بعد وہ نہیں شادی کر سکتی ہے, جب نہیں شادی کریں گی اس کو نیا مہر ملے گا. آج امیجن آپ سوچیے کہ ایک شخص ایک عورت سے شادی کرتا ہے اس کو مہر دیتا ہے ڈیوس ہوتا ہے اس کے بعد خرچہ دیتا ہے تو نئی شادی کے لیے نیا مہر دینے پڑے گا. تو مجھے تقریر کرنے پڑے گا آدمی کے حقوق اسلام میں. اللہ سبحانہ و تعالیٰ کہتے ہیں سورہ نساء میں سورہ 4 آیت نمبر 40 اللہ از ناٹ انجسٹ نبی دی. اللہ سبحانہ و تعالیٰ برابر عدل کرتے ہیں. وہ ایسا نہیں کہ خواتین میں اتنا ہو جاتے کہ بھائی آدمی کو پرابلم ہو جائے. اس موضوع پہ جو آپ نے سوال کیا خصوصاً اگر 60 سال کی عمر ہے اور ڈیوس ہوا تو فرض ہوتا ہے کہ 60 سال کی عمر میں اس کا بیٹا تو ہوگا. اگر بیٹا پرورش نہیں کر رہا ہے تو بیٹے کو ہونا ہوگا, بیٹا کا فرض ہوتا ہے ماں کی پرورش کرے. اگر بیٹا نہیں کر رہا ہے تو اٹ دی ڈیوٹی آف دی اسلامک اسٹیٹ حکومت کرے, حکومت نہیں کر رہا ہے تو باقی اسلام کے معاشرے کے لوگ اس کی کرنا چاہیے. اٹ دی ڈیوٹی آف دی مسلم سوسائٹی ٹو لک آفٹر دی لاجنگ بورڈنگ. لیکن افسوس کی بات ہے ہم وہ کرنا نہیں چاہتے تو ہماری غلطی ہے. تو اس کے اندر اسلام ہیز میڈ ویریس پروویژن. دا کوشچن از دیٹ وی آر ناٹ اویئر آف دا ٹیچنگ آف اسلام دیٹ دیر از این گین ہوم ڈانس.
آئیے ہم اگلے راؤنڈ پہ چلتے ہیں. مائک نمبر 1 آپ سوال کریں.
مائی کوشچن از, از دیئر اینی ایکسپلیسٹ اور امپلیسٹ ریفرنس ان قرآن ویدر وومن؟ از دیئر اینی ایکسپلیسٹ اور امپلیسٹ ریفرنس ان قرآن ویدر وومن کین پرے ڈیورنگ اے پیریڈ؟ اینڈ بفور یو آنسر دیٹ I would like to ask that I came here to listen to you, and before the thing started, you did came and did something tilawat and the contents of Quran, which are already I read every morning. The same thing happened last year in Kashmir when your function started. I don't know what is behind that, no offense meant, but why all this?
What's the good name, brother?
Junaid.
Junaid, the brother asked a question. He asked a question that is there an explicit verse in the Quran which prohibits a woman from working, from doing salah in the menstrual period. And he asked that what did last year somebody recited the Quran, now some kids came. What is this for? What is this for?
Yeah.
What is it for me?
Like something I came to listen to your knowledge. And something I recite the Quran early in the morning, I know the contents of Quran. And if at all it's still about somebody better, why your kids? It's something that should no offense meant.
You buy my kids.
Yeah,
last
exactly.
Year.
Last year also in this. Today also that
why did my kids give a tilawat? Why not somebody else?
Yes, yeah, exactly.
Anyone else can come. See, tilawat anyone can do. Anyone, any can do. Whoever is a good kari can do.
But who finances your travels?
Sorry?
Who finances your travels?
Bhai Sahib Pujre, who finances my. Do you want to finance my travels?
No, it's not.
Do you want to finance?
No,
if you want to finance, tell me. Bhai Sahib ka sawal hai ki meri aane jaane ka kharcha kaun de raha
hai? No, no, I said no offense, man. It's no.
No, sir, I'm telling you. I'm giving you the answer. You asked the question. First of all, you asked me the third question.
Okay?
I will answer all your three, no problem. Because it's a personal question, no, no. Because it is the third question, and because it's a personal question, I have to answer. By rule, I have not allowed anyone to question. But to you, I will reply, why? Otherwise, you say, ka, Zakir bhai ka jati sawal tha.
Yeah,
so, bhadak gaye, bhadaka ne alhamdulillah mazai. And a hadith se Hazrat Ali, may Allah be pleased with him. When you are fighting, you are about to kill the enemy. He sat on his face. So, he said, now I can't kill him. Ek dushman ko qatl karne jaate hai jab wo muh pe thookta hai to abhi agar main usko qatl karunga to log bolenge ki maine zaati dushmani ki wajah se qatl kiya to usko chhod dete to isi liye isse teesra sawal pucha rule ko thoda likh ke jawab dunga log ye nahi kehna chahiye ki zaati sawal ki wajah se Zakir bhai bhadak gaya jawab diya see a dies life is open normally aaj ka takri gaye came in my own Scorpio mashallah I own it myself I pay for the petrol money myself. I came, I'm staying in my wife's house. I have a bungalow in Lulla Nagar if you want to know. Right? Yes, they gave me food in this sari. Many other people were called. So when they call me 5-star, I do go, alhamdulillah. So I stayed in my wife's house, wife's mother's house, in law's house. We have a bungalow in Lulla Nagar also, alhamdulillah. So as far as this trip is concerned, I came. If I had asked for Mr. P.A. Nambar would have given me the flight ticket also, not that he wouldn't have given. He would have given me, that's not a problem. But normally when required, in the internal travels normally, in the internal travels if it's with a car or a train, normally we bear their own expenses. There's a trust. But if it's abroad travel, we have a normal policy that we ask the organizers to pay our traveling expenses. The organizers to pay the traveling expenses of myself. And if I'm accompanied by someone who needs assistance, the organizer pays the travel and a simple lodging and boarding. Simple economic tickets. No first class. And I travel with my own money, alhamdulillah, travel with first class. But when someone calls, we let the organizer buy the travel expense. Not that we don't have the money. Allah has given, alhamdulillah. But we want to see how much the people are actually know. They should actually spend something. But as far as taking any compensation, alhamdulillah, summa alhamdulillah, none of the people never have taken any compensation. It is fi sabilillah, alhamdulillah. I have left my profession for the work of Islam. Regarding your question that why a tilawat is required when you read the Quran and you know the Quran. If you know the Quran well, you don't have to come here, believe me. If you know the Quran well and you read the Quran with understanding, you don't have to come for my lecture. Because if you know the Quran very well, my lecture is not required. The problem is that people who don't understand, and no one can say that he has understood the Quran very well. He can say something like Tadakkur al-Quran and one is Tadabbur al-Quran. Tadakkur al-Quran is superficially reading the Quran and understanding. One is pondering over the verses. So person, even if he has knowledge of the Quran, if he hears the Quran again, he gets some additional knowledge. So there was not a single sahaba who said that he understood the Quran completely. So the recitation of the Quran in the beginning of the talk, it is not a fard. Tilawat karna before a lecture is not a fard, it is optional mubah. Karna chahe karo, nahi karna chahe nahi karo. It is Allah's kalam, therefore people do it, there is no objection to it. A child can do, even an adult can do. A child can even be an imam. So the thing is that the tilawat was done to start the program with the recitation of Allah's verses. That's the reason. If you have any problem, you should have come a bit late. Since you knew last time, your salawat, you should have come to the altar a bit late or come to the mosque a bit late. As far as your main question is concerned, see, people, if you realize that you ask one question, you ask the second question, you ask the third question, you are the only exception. Why? Because you spoke something about me personally and I don't mind it. I don't mind at all. But you realize that you are the only person who broke the rules. Only person who asked three questions. No one has asked me questions. Now coming to your first answer. Do you want the answer of the main question? You want or no? So, sorry, sawal diya baaju mein dusra sawal deta sawal. Pehle sawal ka jawab. I give it in Hindi, Urdu, right? मैं उर्दू में कहूंगा क्योंकि वो बाकी सवाल जाती थे उसका जवाब मैं इंग्लिश में दे चुका हूँ. इनका सवाल था कि कुरान मजीद में या का साफ आयत है जिसमें लिखा गया है कि मेंस्ट्रुअल साइकिल में हैज की हालत में नमाज पढ़ना हराम है. ये सही हदीस में मिली कई चीजें हैं. आप अगर कुरान पढ़ेंगे, कुरान में नमाज पढ़ने का तरीका पूरा नहीं लिखा हुआ है. कुरान में मुकम्मल किस तरीके से नमाज पढ़ना, क्या हाथ बांधना, रफ़तें करना, क्या पढ़ना, कुछ चीज लिखा है. अदब पे खड़े रहो, सूरह फातिहा पढ़ो, ये लिखा हुआ है. सारे तफसीलात कुरान में नहीं है. कुरान में ये लिखा अतीउल्लाह अतीउर रसूल, ओबे अल्लाह ओबे द मैसेंजर. अल्लाह की बात मानो, अल्लाह के रसूल की बात मानो. इसीलिए हदीस के बिना इस्लाम मुकम्मल हो ही नहीं सकता. हदीस कुरान की कॉमेंट्री है, कुरान की तफसील है. किस तरीके से कितने रकात पढ़ना, सुबह में दो रकात फजर है, फजर के दो रकात है, फर्ज दोहर की चार रकात है, अफर की चार रकात है, कुरान में नहीं लिखा हुआ है. ये लिखा हुआ है हदीस में. तो इसी तरीके से हदीस में लिखा हुआ है कि हैज की हालत में खातून को नमाज पढ़ने की इजाजत नहीं है, उनके लिए माफ है. अल्लाह हैज गिवन देम एन एक्सेप्शन एंड हैज गिवन देम एक्सेप्शन बिकॉज ऑफ द During the menstrual cycle, they did not play and it is prohibited. Hope that answers the question.
मैं एक मतलब फिर दोहरा दूँ कि सवाल जिस आज टॉपिक पर जो तकरीर की गई उसी पर सवाल करें और एक से ज्यादा ना करें. आइए दो नंबर भाई सवाल करें.
Hello, assalamu alaikum, brother Zakir. I'm really happy. I'm happy that brother spoke like this because it is an ideal for all the mothers to hear like the children should be like your children. Coming to the question, like why is polygamy? I suppose that's the right word allowed in Islam. Marriage of four. Is it the right word, polygamy?
Brother, this was asked that polygamy Islam. इस्लाम पॉलीगेमी की इजाजत क्यों देता है और क्या पॉलीगेमी सही बात है? पॉलीगेमी बाय डेफिनेशन मींस अ पर्सन हैविंग मोर देन वन स्पाउस. एक शख्स की एक से ज्यादा जौजा को कहते हैं पॉलीगेमी. मतलब पॉलीगेमी जो आप रईस की इजाजत है पॉलीजिनी. अगर एक मर्द की एक से ज्यादा बीवी होते उसे कहते हैं इंग्लिश में पॉलीजिनी. और अगर एक औरत की एक से ज्यादा मर्द होते उसे कहते हैं पॉली एंड्री. तो सब टाइप की पॉलीगेमी अलाउड नहीं, ओनली पॉलीजिनी इज अलाउड. एक मर्द को एक से ज्यादा बीवी रखने की इजाजत है लेकिन एक औरत को एक से ज्यादा मर्द रखने की इजाजत नहीं है. तो सर्टेन टाइप ऑफ पॉलीजिनी विच इज कॉल्ड पॉलीजिनी इज अलाउड. वैसा पता हुआ इसकी वजह क्या है? अगर आप बिगर मजहब की किताब पढ़ेंगे, कुरान एक वाहिद मजहब की किताब है जिसके अंदर लिखा है कि आप एक ही बीवी से शादी करो. वरना आप दिगर मजहब की किताब पढ़ो, रामायण पढ़ो, बाइबल पढ़ो, वेदा पढ़ो, उसमें कई जगह ये नहीं लिखा है कि एक ही बीवी से शादी करो. आप रामायण पढ़ेंगे तो श्री राम के वालिद श्री दशरथ, उसकी एक ज्यादा बीवी थी. अगर आप महाभारत पढ़ेंगे, श्री कृष्णा की कितनी बीवी थे? चार, दस, हजार, सोलह हजार एक सौ आठ. श्री कृष्णा की महाभारत में जिक्र है जो 16108 थी, तो मुसलमान के चार भी नहीं हो सकते. मैक्सिमम हजार. आप अगर यहूद की किताब पढ़ेंगे, लिखा है कि सोलोमन सुलेमान अलैहिस्सलाम की सास को भी गया थी. बाइबल में लिखा है इब्राहिम अलैहिस्सलाम की तीन बीवी थी. तो बाइबल गीता वेदा में मुमानियत नहीं कि आप एक ही करो. आप कितने भी कर सकते, दस पंद्रह हजार दस हजार, कोई मुमानियत नहीं है. ये माशरे ने मुमानियत लगाई है. आप अगर देखेंगे रबाय बेंजामिन बिन यहूदा, एक रबाय है यहूद के आलम में, उसने कहा कि यहूद एक से ज्यादा बीवी नहीं करना चाहिए. बट उनकी किताब में इजाजत है. कि क्रिश्चियन चर्च ने प्रोहिबिशन लगाई है, मुमानियत लगाई है कि क्रिश्चियन आदमी एक ही बीवी कर सकता है. اور یہ انڈیا کے اندر ہندو اسکرپچر ہندو کے مذہب کی کتاب کی اجازت دیتی کتنی بھی کرو, 1000 2000 10000 کوئی مانے تھے. یہ انڈین پینل کوڈ, یہ ہندوستان کی حکومت ہے, ایک لا پاس کیا ہے 1954 میں, 1954 میں ہندو میرج اسپیشل ایکٹ, اس میں لکھا گیا کہ ہندو ایک سے زیادہ بیوی نہیں کر سکتا ہے, بٹ اکارڈنگ ٹو دا ہندو اسکرپچر دیکھے میرے آدمی کہتے وش. اور ایک گورنمنٹ رپورٹ ہے اسٹیٹس آف وومین ان اسلام جو پیج نمبر 66 اور پیج نمبر 67, اس میں لکھا ہے اسٹیٹسٹکس آف دا پالیٹیکل سائنسز ان انڈیا, اس کے اندر اسٹیٹسٹکس ہے کہ ہندوستان میں کون لوگ ایک سے زیادہ مہیا کرتے ہیں. اس میں لکھا ہے مسلمان لوگ 4.31% مسلمان ایک سے زیادہ مہیا کرتے ہیں, ہندو لوگ 5.4. یعنی گورنمنٹ کی رپورٹ کے حساب سے بٹوین 1951 1961 دس سال کے درمیان 1951-1961 کے بیچ میں ہندوؤں نے مسلمان سے زیادہ ایک سے زیادہ بیوی کی, یہ گورنمنٹ رپورٹ ہے. قرآن ایک واحد کتاب ہے جس میں لکھا ہوا ہے کہ ایک ہی بیوی کرو. اللہ تعالیٰ فرماتے ہیں سورہ نساء میں سورہ نمبر 4 آیت نمبر 3 میں کہ آپ کی پسند کے خواتین سے شادی کر سکتے ہیں, چاہے دو ہو, تین ہو یا چار ہو, لیکن اگر آپ ان کے بیچ میں عدل نہ کر سکے تو ایک ہی کرو. تو یہ اگر آپ اپنے بیویوں میں عدل نہیں کر سکو تو صرف ایک کرنا, یہ لفظ صرف قرآن میں اور دوسری کوئی مذہبی کتاب میں نہیں. اسلام قرآن اجازت دیتا ہے کہ دو کرو, تین کرو, میکسیمم چار اگر آپ عدل کر سکتے, نہیں تو صرف ایک. اور اللہ تعالیٰ فرماتے ہیں سورہ نساء میں سورہ نمبر 4 آیت نمبر 129 میں کہ اپنے بیویوں کے درمیان عدل کرنا بہت مشکل ہے, ناممکن کے برابر ہے, لیکن ان سے ایک دم سے ہٹو مت. مطلب ٹو ڈو جسٹس از ڈیفیکلٹ. ہم پہلے یہ سمجھے اللہ تعالیٰ نے, اللہ سبحانہ و تعالیٰ نے کیوں اجازت دی کچھ مرد کو ایک سے زیادہ بیوی کرنے کی. آج کے شاید سے ساتھ پتہ لگتا ہے کہ لڑکی اور لڑکے کی جو پیدائش ہوتی ہے وہ لگ بھگ اتنی فیصد ہوتی ہے, 50% لڑکے پیدا ہوتے, 50% لڑکیاں پیدا ہوتے, لگ بھگ بائی نیچر. لیکن آج کا میڈیکل ڈاکٹر پیڈیاٹریشن جو بچوں کا ڈاکٹر ہے وہ کہیں گا آپ کو کہ لڑکی جراثم سے اور اچھی طریقے سے جھگڑ سکتی ہے, مقابلہ کر سکتی ہے بیماری سے. لڑکی لڑکے کے مناسبت اور اس کا مقابلہ کر سکے. اور گرل کین فائٹ دا جرم ڈیزیز مچ بیٹر دین نیچر. تو بچوں کے اندر ہی لڑکی کی موت لڑکیوں سے زیادہ ہے. تو بیڈ ایج ریسرچ میں لڑکیاں زیادہ ہیں لڑکوں سے. زندگی گزر رہی ہے, لوگ مر رہے ہیں کیونکہ جنگ کی وجہ سے, لوگ مر رہے ہیں ایکسیڈنٹ کی وجہ سے, شراب کی وجہ سے, فکر کی وجہ سے زیادہ مرد مر رہے ہیں. تو آج کی تاریخ میں دنیا میں عورتوں کی تعداد مردوں سے زیادہ ہے. یہ کچھ چند ممالک جیسے اپنا ہندوستان ہے اس میں عورتوں کی تعداد کم ہے. کیوں؟ کیونکہ فیمل سوسائٹی معلوم پڑتا ہے, بچی لڑکی ہے اس کو قتل کیا جاتا ہے. اس کے وجہ سے ہندوستان میں عورتیں مرد سے کم ہیں. اگر یہ قتل بند ہو جائے گا تو ہندوستان میں بھی انشاءاللہ کچھ برسوں میں عورتوں کی تعداد مرد سے زیادہ ہوگی. نیو یارک میں, صرف نیو یارک کے اندر 1,000,000 خواتین مرد سے زیادہ ہے. یو ایس اے میں 78 لاکھ مطلب 1.25 کروڑ سے زیادہ خواتین مرد سے زیادہ ہے. جرمنی میں 50,00,000 خواتین مرد سے زیادہ ہے. جرمنی میں 50,00,000, یو کے میں 40,00,000 خواتین مرد سے زیادہ ہے, اور رشیا میں 90,00,000 خواتین مرد سے زیادہ ہے. اور سارے دنیا میں اللہ ہی جانتا ہوگا کتنی خواتین مرد سے زیادہ ہے. مان لو میں آپ کی بات مثال کے طور پہ میں آپ کی بات مانتا ہوں کہ ایک مرد ایک ہی خاتون سے شادی کرنا چاہیے. اور اگر امریکہ میں مارکیٹ سیچوریٹ ہو چکا ہے, ہر مرد ایک خواتین سے شادی کر چکا ہے, پھر بھی 78 لاکھ اور 70 1.25 کروڑ کے اوپر 78 لاکھ خواتین ایسی ہوں گی جس کو مرد نہیں ہوگا, جو شادی سے محروم رہ جائیں گی.